الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهد الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ومولانا محمدا عبده ورسوله اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحابه وأزواجه وذرياته وبارك وسلم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم أفحسبتم أنما خلقناكم عبثا وأنكم إلينا لا ترجعون وقال تعالى وما خلقت الجن والإنس إلا ليعبدون وقال رسول الله صلى الله تعالى عليه وسلم التائب من الذنب كمن لا ذنب له أو كما قال رسول الله صلى الله تعالى عليه وسلم صدق الله وصدق رسوله النبي الكريم سردی کا جب زمانہ آتا ہے تو سردی کے زمانے میں دھند چھائی رہتی ہے. اللہ تعالیٰ نے دنیا میں کسی چیز کو عبث نہیں پیدا فرمایا, نہ تو فرمایا نا کہ افحسبتم انما خلقناکم عبثا, تم یہ گمان کرتے ہو کہ ہم نے تم کو بیکار پیدا کیا. آگے فرما وانکم الینا لا ترجعون. اللہ اکبر, سب کو لوٹ کر جانا ہے اس مالک کے پاس. تو یہ جو دھند ہے یہ بھی اللہ تعالیٰ نے بیکار نہیں پیدا فرمائی, یہ اللہ تعالیٰ کا ایک نظام ہے. اس زمانے میں گندم کی فصل لگتی ہے اور اس کے لیے پانی کی ضرورت ہے. اگر پانی زیادہ مقدار میں ہوگا تو اس کا نتیجہ یہ ہوگا کہ وہ گندم کی فصل کے لیے مفید نہیں ہے. گندم کی زیادتی, پانی کی زیادتی اس فصل کے لیے, اس کو تھوڑا تھوڑا پانی چاہیے, کھڑا پانی نہیں چاہیے لیکن تھوڑا تھوڑا اس کو پانی چاہیے. تو اس زمانے میں اللہ تعالیٰ کا یہ نظام ہے کہ دھند جو پیدا فرماتے ہیں تو اس کا نتیجہ یہ ہوتا ہے کہ وہ گندم کی فصل اس سے پانی لیتی رہتی ہے. سبحان اللہ, اور اس کی ضرورت بھی پوری ہو جاتی ہے. بظاہر انسان کتنے تکلیف میں نظر آتا ہے لیکن اس کے لیے یہ دھند فائدے مند ہے. اچھا, یہ جو دھند ہے سورج کی روشنی کو زمین پر نہیں پہنچنے دیتی اگر کئی علاقوں میں ایسا ہوتا ہے کہ کئی کئی روز تک کوہر اور یہ دھند چھائی رہتی ہے, کئی کئی روز تک ایسا ہوتا ہے, اور وہ پھر سورج کی روشنی کو زمین پر پہنچنے سے روک دیتا ہے. اور یہ جو دھند ہے, یہ جو دور ہوتی ہے صرف بارش کی وجہ سے, اور کسی چیز سے نہیں ہٹتی, لیکن بارش سے ہٹ جاتی ہے. یہ اللہ تعالیٰ کا نظام ہے. ابھی دو ہفتے قبل میرے مرشد اور میرے شیخ حضرت مولانا شاہ حکیم محمد مظہر صاحب دامت برکاتہم تشریف لے گئے تھے ملتان میں, تو سفر سے دو روز قبل وہاں ملتان میں میزبان سے بات ہوئی تو انہوں نے بتایا کہ ہمارے یہاں کوہر اور دھند بہت زیادہ ہے, اور اس طریقے سے ذکر کیا کہ میں ملتان سے ہٹ کے شجاع آباد ایک شہر ہے, مجھ کو وہاں پر ایک فوتگی میں جانا تھا تعزیت کے لیے. جیسے ہی ہم مغرب کے بعد ملتان شہر سے باہر نکلے تو اتنی دھند کے مجبوراً واپس آنا پڑا اور ہم سفر نہ کر سکے. تو فکر بھی پیدا ہوتی ہے کہ یا اللہ ایسا نہ ہو کوئی ایسی بات ہو جائے کہ سفر ملتوی یا منسوخ ہو جائے. ملتوی اور منسوخ میں ایک فرق ہوتا ہے. ملتوی کا ترجمہ انگریزی میں پوسٹپون ہے اور منسوخ کا ترجمہ انگریزی میں کینسل ہے. تو پوسٹپون اور کینسل ملتوی اور منسوخ میں فرق ہے, اور وہ فرق یہ ہے کہ ملتوی یہ ہے کہ کسی کام کو کسی وقت پر انجام دینا تھا, مثلا 2 بجے یا آج کوئی کام کرنا تھا اور کہا کہ اب یہ کام ملتوی ہو گیا, لہذا یہ کام 2 بجے نہیں 4 بجے ہوگا, یا آج نہیں کل ہوگا, تو اس کو کہتے ہیں التوا میں پڑ جانا, ملتوی ہو جانا. اور منسوخ یہ تھے کہ اب وہ کام ہی نہیں ہوگا, کہ جی ابھی کام نہیں کریں گے, اس کو منسوخ کر دیا گیا. تو یہ فرق ہے ملتوی اور منسوخ میں. اب جب ہم وہاں پہنچے ایئرپورٹ پر حضرت کے ساتھ, تو معلوم یہ ہوا کہ قریبی شہر ملتان کے بھاولپور ہے, جو تقریباً 1 گھنٹے کی مسافت پر ہے, وہاں کا بھی جہاز تھا وہ منسوخ ہو گیا. موسم کی وجہ سے تو اب فکر ہوئی کہ ایسا نہ ہو کہ یہ سفر بھی, کیونکہ جب بھاولپور اور ملتان تو 1 گھنٹے کا فرق ہے, بہرحال پرواز منسوخ نہیں ہوئی, کچھ تاخیر ہوئی. جب وہاں ملتان میں اترے تو آثار نظر آئے کہ بارش ہوئی بھی ہے. بعد میں معلوم یہ ہوا کہ حضرت کے وہاں ملتان پہنچنے سے پہلے بارش ہو گئی تھی, اور جیسے کہ میں نے عرض کیا کہ دھند کو بارش ختم کر دیتی ہے, یہ اللہ تعالیٰ کا ایک نظام ہے. آثار پر ایک بات یاد آئی میرے شیخ اور مرشد حضرت مولانا جلال حضرت ماں شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ, ماں جلال الدین رومی رحمۃ اللہ علیہ کی ایک بات فرمایا کرتے تھے. فرماتے کہ جب بندہ کبھی باہر نکلتا ہے تو چمن میں رات کو سوتا ہے, صبح جب اٹھتا ہے باہر جاتا ہے تو اس کو پتوں پر تازگی اور زمین سے کچھ اثرات اور آثار نظر آتے ہیں کہ گویا کہ بارش ہوئی ہے. اس پر معرومی رحمت اللہ علیہ فرماتے ہیں کہ تازگی گلستان جمیل، تازگی گلستان جمیل، ہست بارانی پنہانی دلیل، کہ گلستان کی تازگی، اس کی خوبصورتی، اس کا کھلا ہونا یہ بتاتا ہے کہ کئی خفیہ بارش ہوئی ہے، اس خفیہ بارش کی وجہ سے گلستان میں خوبصورتی اور تازگی نظر آتی ہے۔ حضرت فرماتے ہیں میرے شیخ رحمت اللہ علیہ نے جب یہ شعر پڑھایا تو فرمایا اسی طریقے سے یہ جو اللہ والوں کے علوم ہوتے ہیں اور ان کی مجلسوں سے جو قلب کو سرور اور نور ملتا ہے اور ان کے اللہ والے اللہ والوں پر کبھی اللہ تعالیٰ آثار ولایت کو ظاہر بھی فرما دیتے ہیں، تو فرماتے ہیں کہ یہ اس بات کی دلیل ہے کہ خفیہ اللہ تعالیٰ کی رحمت کی بارش ان کے باطن میں ہے، تبھی تو وہ تازگی نظر آ رہی ہے کہ ان کے میرے شیخ کے الفاظ کے بیان درفشاں سے، بیان درفشاں، در مانے موتی، فشانی یعنی موتی برسانا، یعنی ان کے بیان سے جو اللہ تعالیٰ کی محبت اور معرفت کے جو موتی ملتے ہیں تو اس سے پتہ یہ چلتا ہے کہ تازگی گلستان جمیل، ہست بارانی پنہانی دلیل، کہ یہ تازگی بتاتی ہے کہ اللہ تعالیٰ کی رحمت کی خفیہ بارش ان کی جان پر ہے۔ تو بہرحال اب جب ملتان میں اترے تو پتہ یہ چلا کہ جناب ماشاءاللہ بارش ہو گئی اور دھند کے کوئی آثار نہیں، لہذا حضرت بدھ کی رات وہاں تشریف فرما رہے اور شب جمعہ، دو راتیں بدھ کے دن کے بعد والی رات یعنی شب جمعرات اور اس کے بعد والی رات شب جمعہ، دو دن وہاں تشریف فرما رہے، دھند نہیں تھی۔ جمعے کی شام کو حضرت اسلام آباد تشریف لے گئے تو جب کراچی واپس آئے تو ساتھیوں نے بتایا کہ جب ہم حضرت کو ایئرپورٹ رخصت کر کے اپنے جگہ پر پہنچے جامع خیر المدارس میں جہاں پر حضرت کے قیام کا نظم تھا، تو وہاں پر کہہ رہے ہم نے سامان اٹھایا اور اسٹیشن گئے، رات ایک بجے گاڑی تھی تو جب باہر نکلے تو ہر طرف دھند چھائی ہوئی تھی۔ سبحان اللہ، یہ اللہ تعالیٰ کی طرف سے مدد ہوتی ہے کہ اللہ تعالیٰ اپنے مقبولین، یہ علامات ہوتی ہے مقبولین کی، یہ آثار ہے کہ جو ان کے اختیار میں نہیں لیکن اللہ تعالیٰ ایسے فیصلے فرماتے ہیں۔ اچھا جب وہاں سے ہم پہنچے ملتان سے اسلام آباد تو ظاہر بات ہے وہاں جتنا شمال کی طرف اوپر جائیں تو پھر ٹھنڈک زیادہ ہوتی ہے، جب وہاں پہنچے تو پتہ یہ چلا کہ گزشتہ قبل، ایک دن قبل وہاں خوب بارش ہوئی، اور جب بارش ہوتی ہے ٹھنڈک بڑھ جاتی ہے، لیکن اللہ تعالیٰ کی شان کے جبکہ مری کے قریب، جیسے ہمارے ہاں کوئٹہ کی پٹھانی ہوائیں چلتی ہیں تو ٹھنڈک ہو جاتی ہے، تو وہاں مری کی ٹھنڈی ہوائیں چلتی ہے تو اسلام آباد میں ٹھنڈک ہو جاتی ہے۔ اس لیے کہتے کہ جی کوئٹہ کی ہوائیں چل رہی ہیں۔ ایک بات اور یاد آئی بیچ میں، میرے شیخ رحمت اللہ علیہ فرمایا کرتے تھے، فرماتے تھے کہ تو کو خوب ٹھنڈک ہو رہی ہے، ٹھنڈی ہوائیں ہیں، گرم گرم کپڑے اپنے جسم کو گرم کرنے کے لیے پہنے ہیں، باہر سے آیا سردی لگ رہی ہے، اپنی گھر والی سے کہا کہ ذرا گرما گرم ایک چائے پلا دو۔ فرمایا اس نے چائے بنائی، چائے پی، چند گھونٹ بھرے کہ جسم میں گرمی آ گئی، और एक कप चाय जो पी तो जिस्म गर्म हो गया। वो जो बाहर से बैरूनी ठंडक के असरात लेकर आया था, चाय की गर्म चाय के पीने से वो बुरूदत हरारत से तब्दील हो गई और चाय की प्याली ने इसको गर्म कर दिया। इस पर मेरे मुर्शिद और मेरे शेख रहमतुल्लाह अलैह हजरत वाला हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब फरमाते थे कि एक चाय की प्याली जिस्म को गर्म कर देती है, तो अल्लाह वालों की सोहबत हमारे ईमान को गर्म ना करेगी। सुभान अल्लाह। फरमाया चाय की प्याली से जिस्म गर्म हो जाता है। कहते जी अब बल्कि बाज मरतबा ऐसा होता है कि जो ज्यादा कपड़े पहने होते हैं ठंडक से हिफाजत के लिए, वो कपड़े उतार देता है। कहते नहीं भाई अब मफलर की जरूरत नहीं है। तो चाय की प्याली जिस्म को गर्म कर देती है। अल्लाह वालों की सोबत से मैं इतना भी असर ना होगा कि हमारे ईमान को गर्म कर दे। तो बहरहाल जब इस्लामाबाद पहुंचे तो पता चला जी ठंडक, लेकिन वहां पहुंचे तो माशाल्लाह मौसम मोतदिल था। एक रात रहे, एक दिन पूरा। और अजीब बात यह थी कि रात के, चूंकि ठंडे सर्दी की रातें होती हैं, हमारे कराची में भी सर्दी इतनी तेज नहीं होती है, लेकिन उसके बावजूद जब कराची में भी सर्दी पड़ती है तो सड़कों पर रश कम हो जाता है, लोग सब घरों में दबक जाते हैं। तो जिन इलाकों में सर्दी कुछ ज्यादा होती है तो वहां क्या हाल होता होगा। तो कुछ मुल्तान के सफर की थकावट थी, क्योंकि आखिरी बयान जहाज के वक्त से सिर्फ 3 घंटा पहले, जहाज 7 बजे था और 4 बजे एक जगह बयान का फकीर का नदम रखा गया था मुल्तान में, तो उसकी थकावट जुम्मे में, फिर 4 बजे और 7 बजे जहाज, 1 घंटा बयान वहां रहा नदम, तो थकावट का असर था। मैंने कहा वहां जाते ही आराम कर लेंगे और कुछ गड़ाप हो जाएंगे, ये पुरानी उर्दू है। तो लेकिन जब वहां पहुंचे और उन्होंने कहा चलो अभी क्या है, रात का वक्त है, इतनी कौन मुलाकात। तो पता चला कि वहां हजरत वाला दामत बरकातुम के उशाक मौजूद। अभी हजरत वहां जाए कयाम पर, जाए आराम पर, अभी तशरीफ लाए तो पहले से मौजूद और आना शुरू हो गए। कहा देखो ये होता है अल्लाह ताला का मुआमला, और ये सादत की बात है कि एक शेख, एक आलिम रब्बानी, एक अल्लाह वाला अपने घर के आराम को छोड़कर हजारों किलोमीटर का, सैकड़ों किलोमीटर का सफर करे और हम उसको से उसके पास जाकर अपने ईमान में गर्मी हासिल ना करें, तो ये अच्छी बात नहीं है। इन अल्लाह वालों के पास फालतू वक्त नहीं होता कि ऐसे ही वहां जाके पड़ गए। ये अल्लाह ताला की मोहब्बत में अपने वक्त को फारिग करके पहुंचते हैं। तो बहरहाल फिर अगले रोज की मसरूफियत के एक जगह बयान का, वहां के बड़े मदरसे में नजम भी था। शाम को 7:45 बजे इस्लामाबाद से जहाज वापसी का था। 5 बजे के करीब जब वहां से निकले, इस्लामाबाद से निकल रहे थे, तो मैंने महसूस किया कि ठंडक में कुछ तेजी आ रही है, टेम्परेचर गिर रहा है। खैर जहाज में बैठे कराची आ गए। अगले रोज हमारे एक दोस्त ने फोन किया और दोस्त ने फोन करके बताया, कहा कि रात ऐसी कड़ाके की सर्दी पड़ी कि बस, क्या दो दो कंबल में दबक गए। तो ये अजीब है, ये बरकत है जो अल्लाह ताला अपने नौलिया की सोहबतों में रखते हैं कि तशरीफ ले जाते हैं। तो हजरत वाला रहमतुल्लाह अलैह के साथ अजीब मामला देखा। کہ سفر کر کے تشریف لے گئے اور سردی کتنی؟ مائنس ون. کتنی سردی؟ منفی مائنس ون، یعنی فریزنگ پوائنٹ جو ہے اس سے بھی کم. ٹیمپریچر بتا رہا ہے مائنس ون، اور مزے کی بات ہے کہ سردی نہیں لگ رہی. یہ برکت تو حضرت کے ساتھ دیکھی. بعض مرتبہ ایسا ہوا کہ گرمی خوب 44-45 ڈگری اور گرمی نہیں لگ رہی، یہ برکت دیکھی. اللہ اکبر. یہ اللہ تعالیٰ اپنے دین کے کام کرنے والوں کے ساتھ، اپنے عاشقوں کے ساتھ ایسا معاملہ بھی فرماتے ہیں. تو دھند ایسی چیز ہے کہ جس کو بارش سے دور کیا جا سکتا ہے، یہ بارش سے دور ہوتی ہے، باقی سورج کی اسے بھی نہیں جاتی. لہذا بعض مرتبہ ایسا ہے تو کئی کئی روز تک سورج دکھائی نہیں دیتا، اور پھر اس کا اثر یہ پڑتا ہے کہ طبیعت کے اندر وہ جو کیفیت ہے انسان کی، ظاہری دھند بھی اگر ہو جائے تو ان سے انسان کی طبیعت میں کسل اور طبیعت میں گراوٹ معلوم ہوتی ہے، رکی رکی طبیعت معلوم ہوتی ہے. زیادہ دن گزر جائے تو انسان بیزاری، چڑچڑا پن اس کی طبیعت میں آ جاتا ہے. یہ دھند کا اثر ہے. اس لیے پھر اس وقت دعائیں کی جاتی ہے کہ یا اللہ بارش ہو جائے تاکہ یہ دھند والی کیفیت دور ہو جائے. تو اس دھند کا قصہ سنانے کا مطلب، میں کسی ویدر ڈپارٹمنٹ سے میں تعلق نہیں رکھتا کہ میں آپ کو ویدر کی رپورٹ سنا رہا ہوں، بلکہ اللہ تعالی نے جو اس کائنات کے اندر نشانیاں رکھی ہیں، ان نشانیوں کے اندر اپنے علم و معرفت کے خزانے رکھے ہیں. لہذا اسی خزانے میں ایک یہ بھی ہے کہ جس طرح سے کبھی ظاہری موسم کے اندر دھند چھا جاتی ہے، کبھی باطنی موسم میں بھی ایسا ہی ہوتا ہے کہ انسان کی طبیعت میں دھند چھا جاتی ہے. اور طبیعت کا دھند چھانا ایسے ہوتا ہے کہ اس کو مایوسیاں پیدا ہوتی ہیں، کوئی رستہ نظر نہیں آتا، بالکل جیسے طبیعت رک گئی، کوئی راہ سجائی نہیں دیتی، نا امیدی کی کیفیت. اب ایسا حال ہوتا ہے کہ جیسے دھند میں گاڑی چلاؤ تو نظر کچھ نہیں آتا، بس اندھا دھند گاڑی چلاتا ہے. یہی حال انسان کی روحانی کیفیت بھی اس پر طاری ہوتی ہے کہ وہ عبادات کرتا ہے، وہ ذکر کرتا ہے، وہ تلاوت کرتا ہے، یہاں تک کہ مشائخ کی صحبتوں میں بیٹھتا ہے. لیکن مشائخ کی صحبت میں بیٹھنے کے باوجود اس کی طبیعت میں رکاوٹ رہتی ہے، گراوٹ رہتی ہے، رکی رہتی ہے. کہتا ہے کہ بس مجھے سمجھ میں نہیں آ رہا کہ یہ رستہ کہاں جا رہا ہے، میں کیا کر رہا ہوں. یہ ہوتا ہے، اور عبادت کر کے اس کو لگتا ہے کہ بس میں صرف دھوکا دے رہا ہوں، پتہ نہیں میری زندگی کیا ہے. ایسا حال میں سچ عرض کرتا ہوں، ایک اہل علم بڑے مدرسے سے فارغ ایک دن مجھ کو کہنے لگے کہ عالم ہے کہ مجھے اپنی زندگی کا مقصد سمجھ میں نہیں آتا، کیونکہ رب شب و روز ایسے چل رہے ہیں نا. بندے نے کہا کہ دیکھو بھائی، میں آپ کو اور تو تسلی نہیں دے سکتا، کچھ دن اس فقیر کے ساتھ رہو. کچھ عرصے کے بعد انہوں نے کہا، میں نے پوچھا اب کیا حال ہے، کہنے لگے اللہ تعالیٰ کا شکر ادا کرتا ہوں کہ مجھے سمجھ میں آنے لگا کہ میری زندگی کا بھی کوئی مقصد ہے. حضرت حاجی امداد اللہ صاحب مہاجر مکی رحمت اللہ علیہ کی صحبتوں سے قطب العالم حضرت مولانا رشید احمد صاحب گنگوہی رحمت اللہ علیہ کو جو نعمت ملی، کسی نے حکیم الامت تھانوی سے کہا کہ یہ ایسے ایسے اہل علم، ماں قاسم نانوتوی رحمت اللہ علیہ، حضرت گنگوہی رحمت اللہ علیہ، ماں یعقوب صاحب نانوتوی رحمت اللہ علیہ، اور ایسے بڑے بڑے علماء. حضرت کے 7000 خلفاء تھے، حضرت حاجی صاحب کے 7000، جس میں بڑے بڑے علماء اس زمانے کے. اس لیے تو حضرت کو سید الطائفہ بھی کہتے. کہا کہ ان کی جیسے حاجی صاحب کو بڑے مشہور اور ہو گئے اور چمک گئے. حضرت تھانوی رحمت اللہ علیہ سے کہا, حضرت تھانوی رحمت اللہ علیہ نے اشرف علی صاحب نے فرمایا یہ غلط کہتے ہو تم, اگر ان لوگوں نے حضرت حاجی صاحب رحمت اللہ علیہ کی جوتیاں نہ اٹھائی ہوتی تو ان کو کوئی پہچانتا بھی نہیں, جانتا بھی نہیں. لہذا اس زمانے میں جنہوں نے اللہ والوں کی جوتیاں نہیں اٹھائی کتنے ایسے لوگ ہوں گے, دنیا جانتی ہے کیا ان کو؟ لہذا حضرت قطب العالم معاشید مصعب گنگوئی رحمت اللہ علیہ سے پوچھا کہ حضرت آپ کیوں گئے حاجی صاحب کے پاس, کیا لینے گئے آپ کے پاس؟ تو کیا عجیب جواب دیا, فرمایا کہ قرآن و حدیث میں ہم نے جن مٹھائیوں کی فہرست پڑھی تھی علم حاصل کر کے وہ فہرست ہمیں مل گئی لیکن مٹھائی کھانے کو نہ ملی. حضرت گنگوئی رحمت اللہ علیہ فرمایا کہ وہ مٹھائیاں ہمیں حضرت حاجی صاحب رحمت اللہ علیہ کے پاس ملی, ہم فہرست بغل میں دبا کے گھوم رہے تھے, ہمارے پاس فہرست تھی مٹھائی نہ تھی, حاجی صاحب کے پاس مٹھائی تھی فہرست نہ تھی, لیکن وہاں مٹھائی کھانے کو ملی. لہذا میرے شیخ رحمت اللہ علیہ فرمایا کرتے تھے جب حضرت گنگوئی رحمت اللہ علیہ بیعت ہوئے, اور بیعت کا بھی قصہ یوں تھا کہ گنگو گئے تھے ایک مناظرے کے لیے, ادھر آ جاؤ, گنگو گئے تھے ایک مناظرے کے لیے, حضرت حاجی صاحب رحمت اس وقت نئے نئے فارغ ہوئے تھے, جب طالب علم نیا نیا فارغ ہوتا ہے نا دورہ پڑتا تو ایک جوش ہوتا ہے کہ سارے عالم کو میں سدھار دوں گا, یہی جوش جو ہے وہ تبلیغ سے جب چار مہینے لگا کے آتا ہے یہی جوش اس وقت بھی ہوتا ہے. لہذا ایک صاحب کو اتنا جوش تھا کہ اپنے خاندان کی تمام عورتیں محرم نا محرم سب کو جمع کیا اور ان کے درمیان میں بیٹھ کر اللہ تعالی کے راستے کی فضیلت سمجھائی ان کو, اور یہ ہوش نہ رہا کہ میں نامحرموں کے پاس بیٹھا ہوں. کبھی کبھی ایسا بھی جوش ہوتا ہے کہ میرے سامنے نامحرم ہے, کبھی کبھی ایسا بھی جوش ہوتا ہے. تو نیا نیا جب آدمی آتا ہے تو اس کو جوش ہوتا ہے اور کام ہوش سے ہوتا ہے, کام ہوش سے ہوتا ہے, جوش سے نہیں ہوتا. تو حضرت گنگوئی رحمت اللہ علیہ کا نیا نیا زمانہ تھا, تو ایک بزرگ اللہ والے تھے عالم تھے, ان سے حضرت کسی بات پر مناظرے کے لیے چل پڑے. تو پہلے حضرت حاجی امداد اللہ صاحب مہاجر مکی رحمت اللہ علیہ کے پاس پہنچے تو حضرت حاجی صاحب نے پوچھا کیسے آنا ہوا مولوی رشید احمد, کیسے آنا ہوا؟ کہنے لگے کہ حضرت ایسی ایسی بات ہے, قصہ نقل کیا, ایک واقعہ ذکر کیا کہ ان سے مناظرے کے لیے. تو حضرت حاجی صاحب نے فرمایا ارے 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 توبہ توبہ, وہ تو ہمارے بڑے ہیں, تم ان سے ایسے بحث مباحثہ کرو گے؟ حضرت گنگوئی فرماتے بس میرے دل سے وہ بات ہی نکل گئی, حاجی صاحب کی برکت تھی. کہتے بس پھر میں حضرت حاجی امداد اللہ صاحب رحمت اللہ علیہ کے پاس رہ گیا ادھر ہی بیعت کی. لیکن عجیب بات یہ ہے کہ جب بیعت ہوئے میرے شیخ رحمت اللہ علیہ فرماتے تو انہوں نے شرط لگائی کہ حضرت ایک شرط پر بیعت تو ہونے کو دل چاہتا ہے, بیعت تو ہو جاؤں گا لیکن شرط یہ کہ تہجد نہیں پڑھوں گا. حضرت حاجی صاحب رحمت اللہ علیہ سبحان اللہ فرمایا ٹھیک ہے بھائی, ایک شرط تم نے لگا دی تو ٹھیک ہے تہجد مت پڑھنا, لیکن ایک شرط ہماری بھی ہے. عرض کیا کہ حضرت وہ کیا؟ فرمایا کچھ اللہ اللہ کر لیا کرو. بارہویں رحمت اللہ علیہ فرماتے ہیں اللہ اللہ اینچ شیری نست ناب, شیر و شکر می شود جانم تمام. آہ اللہ اللہ, اللہ کا نام کتنا میٹھا ہے کہ جیسے کسی نے میری جان میں دودھ اور شکر گھول دیا. اور فرماتے کہ نام اوچو بر زبانم می روت, ہر بنے منہ از اصل جوئے شوت. جب اس اللہ کا نام میری زبان سے جاری ہوتا ہے تو میرے جسم کا بال بال دریائے شہد بن جاتا ہے. اللہ کا نام اللہ 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 ہے, اللہ کا نام ہے. فرمایا اللہ کا نام لے لیا کرو, कहा ठीक है हजरत मंजूर है। उन्होंने कहा पता नहीं कोई कड़ी शर्त होगी। कहा अल्लाह अल्लाह करना ये तो कोई ऐसी बात नहीं। कहा ठीक है अल्लाह अल्लाह कर लिया करेंगे। अब रात का वक्त आया, हजरत गंगोई रहमतुल्लाह अलैह की चारपाई हजरत ने अपने यहां करीब डलवा दी। आधी रात को हजरत हाजी साहब रहमतुल्लाह अलैह उठे। हजरत का जो मामूल था, इस्तिंजा वुजू किया और वुजू करके आए और अपने अल्लाह अल्लाह में लग गए। तहज्जुद की नमाज, मुनाजात, आहोजारी, तिलावत और जिक्र। हजरत गंगोई जवानी की नींद थी, जवानी का जमाना था, उसकी नींद भी अजीब होती है। हजरत की आंख खुली, करवटें बदल ली कि चलो फिर सो जाएंगे, क्या ऐसा तो होता ही रहता है। करवट बदली, अब नींद ही ना आए। अरे या अल्लाह ये अजीब मामला। थोड़ी देर हुई के जिस्म पे खुजली शुरू हो गई, हाथ में खुजली, बड़ा उसको दूर किया, खुजली ना जाए। आखिर समझ में नहीं आया क्या करें, तो गए जाकर हाथ धोया, खुजली खत्म हो गई। इधर से हाथ धोया, खुजली इधर चली गई, इधर से हाथ धोया, खुजली इधर चली गई। ये हाथ धो लिया तो दूसरे हाथ में खुजली शुरू हो गई, दूसरे हाथ में खुजली हुई तो उधर धोया, खुजली वहां गई, आगे करते पूरा बाजू धुलवा दिया, चेहरे पे खुजली शुरू हो गई, चेहरा भी धो लिया। अब एक पांव में खुजली शुरू हुई तो पांव भी धो लिए। कहा अब मसाई तो रह गया कि वुजू के फराइज चार है ना, चेहरे को धोना, दोनों हाथों को, बाजू को हाथों समेत धोना, कोनी कोनी समेत और बाजू हाथों समेत दोनों बाजू को एक मरतबा धोना, चौथाई सर का मसा करना यानी पानी लेके गीला हाथ को सिर्फ सर पे फेरना, और पांव को टखने समेत धोना। ये वुजू के फराइज है। लगता कोई आदमी इतना भी कर ले उसका वुजू हो जाएगा। बस उन्होंने सोचा कि चूंकि आलिम थे, कहा वुजू के फर्ज में भाई मसाई तो रह गया, वो भी कर लो। अब मसा किया, अब वुजू हो गया, कहा चलो आज दो रकात पढ़ लेता हूं, तहज्जुद आज पढ़ लेता हूं, कल से नहीं पढ़ूंगा। अब तो आंख खुली गई है, पढ़ लेता हूं, वुजू भी कर लिया, तहज्जुद पढ़ी, वादा याद आया कि हाजी साहब ने फरमाया था कुछ अल्लाह अल्लाह कर लिया करो, तस्बीह हाथ में लग गए, तस्बीह पढ़ ली, अपना जिक्र कर लिया, अल्लाह का नाम ले लिया। वो रात गुजर गई, अगली रात आई, हाजी साहब अपने वक्त पर उठे, अपने काम में लग गए, इनकी आंख खुली, वही खुजली शुरू हो गई। फिर वही काम हुआ, उन्हें कहा चलो भाई ये तो ऐसे नहीं जाएगी, चलो हाथ धोता हूं, फिर वही हुआ, पूरी वही खुजली। तहज्जुद पढ़ी, अल्लाह का नाम लेना शुरू कर दिया। अब तीसरी रात आई, अब तो बस आज तो पक्की नींद सोऊंगा, लेक्सोटेरिल खा के सोऊंगा। अब तीसरा वक्त आया, तीसरी रात आई तो फिर ये हुआ, कहो हो, उसने कहा लो जी हाजी साहब ने तो कहा था कि ठीक है शर्त नहीं है तहज्जुद पढ़ना, लेकिन ये तो पीछे पहरेदार छोड़ दिया। अल्लाहु अकबर, इसको बरकत बोलते। समझ गया ऐसे काम नहीं चलेगा। उसके बाद तो हाल यह हुआ कि इनकी वालदा ने इनके लिए एक नीले रंग की रजाई बना के दी थी। होता यह था कि घर से सर्दी के जाड़ों की रातों में, सर्दी की रातों में जाते थे तो वालदा ने एक रजाई सी के दी, मस्जिद जाते थे आधी रात को अल्लाह अल्लाह करने, नीले रंग की रजाई थी वो। फिर तो वो चस्का और मजा लगा कि वो रजाई जो जहां जहां आंसू गिरतंग आंसू गिर गिर के वो रंग उड़ गया था तो अजीब सा एक रंग बन गया था, लेकिन ऐसा मजा लगा कि फिर मरते दम तक ना छूटा। अल्लाहु अकबर। लदफ हजरत से बैद भी हो गए, 45 दिन रहे हजरत के साथ। इसलिए बुजुर्गों ने फरमाया कि एक चिल्ला लगा लो अपनी इस्लाह की नियत से। और अच्छा तो यह कि उस जमाने में कहीं मत जाओ, फेसबुक भी ना खोलो, व्हाट्सएप भी ना खोलो, मोबाइल बंद कर दो। एक दफा शेख के पास रहकर दम लगवा ले, 40 दिन दम लगवा ले, इंशाल्लाह दमादम मस कलंदर हो जाएगा। असल में हम क्या करते कि हम बिरयानी पकाते हैं, कोरमा पकाते हैं, जब देखा कि कोरमा पकने के करीब है थोड़ा सा पानी और डाल दिया। और कायदा यह कि खाना कब पकता है, जब पानी खुश्क हो जाए, इसलिए पानी को खुश्क किया जाता है। और यह खुश्क करने का वक्त आया, इसने और थोड़ा पानी डाल दिया कि चलो भाई और मेहमान आ गए, थोड़ा सालन और बन जाएगा। नतीजा यह होगा कि घंटों गुजर जाएंगे और खाना तैयार ना होगा। तो आज हम अल्लाह वालों से पास जाते हैं, तबलीग में जाते हैं, इल्म पढ़ते पढ़ाते हैं, क्यों हमें नफा और फायदा नहीं हो रहा? वजह यही है, अभी पानी खुश्क होने के करीब होते हैं, मुजाहिदा से भी गुजरते हैं, ऐसा नहीं है। अब तबलीग में जा रहे हैं, कितना मुजाहिदा, इल्म पढ़ रहा है 10 साल, कितना मुजाहिदा इख्तियार करता है अपने घर बार से दूर, कोई मामूली काम नहीं है। इसलिए बेवकूफ है जो लोग ये कहते हैं कि मौलवी का अभी मुजाहिदा करवाएंगे मौलवी को। मौलवी जो 10 साल मुजाहिदा करता है, ये तो 10 दिन ना कर सकेगा। तो अभी वो मुजाहिदा भी करता है, लेकिन क्या बात है, बदनजरी नहीं छोड़ता, किसी गुनाह की आदत, गुनाह का पानी, नफ्स की हराम लज्जत का पानी डाल दिया। यही वजह है कि हंडिया तैयार नहीं होती, कौरमा पकता नहीं अल्लाह ताला की मोहब्बत का, इसलिए वो कमी होती है। जैसे मुर्गी अंडे दे, अंडे पर बैठती है ना, तो फिर वो जाती नहीं है, जरूरी काम, सिर्फ क्या, सिर्फ थोड़ी देर के लिए उतर सके अंडे से जाती है वॉशरूम, और वॉशरूम से वापस आके फिर अंडे पे बैठ जाती है, और कोई नहीं। मालिक उसकी गिजा भी वही पहुंचा देता है। मेरे शेख रहमतुल्लाह अलैह फरमाते थे, अल्लाह ताला जिससे दीन का काम लेते हैं, उन जिनको जिनके पर ईमानी परों की गर्मी में अल्लाह ताला ने चूसे तैयार करने होते हैं, तो फिर अल्लाह ताला क्या करते हैं कि उनका रिस्क उनको वही पहुंचा देते हैं, फिर उनको इजाजत भी नहीं होती कि तुम जाओ, अल्लाह ताला खुद रिस्क देते हैं। बताओ मालिक मुर्गियों को रिस्क देता है? नहीं, उसका रिस्क वही ला के देता है ना। तो ऐसे ही दीन का काम करने वालों को रिस्क अल्लाह ताला वही पहुंचा देते हैं, या अगर वो कुछ काम करे भी तो उसमें अल्लाह ताला आसानी पैदा करते हैं कि कम वक्त में ज्यादा काम करवा देते हैं कि नहीं बस तुम्हारा ये काम नहीं है, तुम्हारी दीनी दुनियावी जरूरत है, बस इसमें करो, आओ चलो काम में लगो, अंडे पे बैठो। उनके रूहानी परों से की गर्मी से फिर अल्लाह ताला साहिब नस्बत अल्लाह वाले पैदा फरमाते हैं, इसलिए उनको जाने नहीं दिया जाता। इसलिए दीन वालों को न कहे कि ये कहां से खाते हैं, अल्लाह इन्हें खिलाता है। तो हजी साहब की सोबत में 45 दिन रहे हजरत गंगोही रहमतुल्लाह अलैह। अच्छा, मेरे शेख फरमाते थे, देखो मुर्गी जो है 21 दिन अंडों पर बैठती है, ऐसा नहीं अंडे कहे कि अभी जरा मुझे थोड़ा सा टाइम दे, मुझे जरा मनोड़ा घूमने जाना है, आज पिकनिक पे जा रहे हैं, 25 दिसंबर आया है तो मुझे छुट्टी दे दीजिए, मैं जरा मनोड़ा घूमने जाऊंगा, और हमारे फार्म हाउस जा रहे हैं सारे खानदान रिश्तेदार दोस्त अहबाब फार्म हाउस जा रहे हैं, तो याद रखिएगा फुल फॉर्म में नहीं आएगा ये। मेरे शेख इसकी मिसाल देते थे कि सुभान अल्लाह क्या अंदाज है समझाने का। फरमाया रंगरेज के पास गए कपड़ा लेकर, रंग करने वाले के पास, और उसको कहा कि भाई इस कपड़े पर फला रंग चढ़ा दो। अच्छा भाई कौन सा रंग? जी फला। ठीक है भाई, कल 24-26 घंटे के बाद आके इसको ले लेना। उसने कहा 26 घंटे? अरे भाई 4 घंटे के बाद मेरी फ्लाइट है, बस आप इसको 2 घंटे में दे दीजिए, 2 घंटे में रंग चढ़ा दे। तो वो क्या कहेगा कि 2 घंटे में ये काम नहीं होगा, कहा भाई क्यों नहीं होगा, आधा घंटा लगता है रंग चढ़ने में। तो फरमाया मेरे शेख रहमतुल्लाह ने कि बात यह कि रंग तो चढ़ जाएगा, एक है रंग का चढ़ना और एक है रंग का पक्का होना। तो रंग तो चढ़ जाएगा लेकिन रंग पक्का नहीं होगा। नतीजा यह होगा कि फिर बाद में शिकायत करेगा कि रंग उतर गया। फरमाया इसी तरीके से जो लोग अल्लाह वालों के साथ रहते हैं उनके मजलिसों में बयानात में भी बैठते हैं और मोहब्बत भी बहुत करते हैं, इन पर रंग चढ़ तो जाता है लेकिन रंग पक्का नहीं होता। जब तक ये अपनी इस्लाह के लिए साथ नहीं रहते, जब तक अपनी इस्लाह के लिए साथ नहीं रहते, इनके पास दूसरी जगह घूमने के लिए जाने के वक्त है, लेकिन अगर हम लोगों के पास अल्लाह वालों के पास रहने के लिए वक्त नहीं है मेरे दोस्तों। आह मेरे शेख फरमाते थे कि देखो कैंसर की बीमारी हो गई, अब महीनों अस्पताल में पड़े। पहले जो है वो मैदे में जो जख्म हो जाता था तो भेजते थे कि कश्मीर की पहाड़ियों में जाओ, वहां की जड़ी बूटियों में अल्लाह ताला ने जड़ी बूटियों में असर रखा है कि उस फिजा में रहने वाले का वो जख्म अच्छा हो जाता है। फरमाते ऐसे ही, अब उस वक्त कहेगी बीवी भी कहेगी जाओ जाओ। फरमाया ऐसे ही हमें जो रूहानी बीमारियां लगी हुई हैं कि जिसकी वजह से हम जहन्नम के मुस्तहिक हो चुके हैं, यानी कितनी अजीब बात है कि हम सारी जिंदगी इबादत करें और इबादत करके भी जहन्नम में जाएं। क्यों? अखलाकी बीमारियां हमारे अंदर ऐसी हैं। हम नमाज भी पढ़ते मखलूक को दिखाने के लिए, हम इबादत भी करते मखलूक के लिए, लोगों की वाहवाह के लिए, हम बयान भी करते तो इससे कि लोग तारीफ करें और वाहवाह करें, मजमा बढ़े, मजमा नजर आए, और हम बताएं लोगों को देखो इतना मजमा आता है हमारे बयान में और इंटरनेट पर सुनने वाले इतने हैं, लिहाजा बयान के आखिर में होगा हाँ भाई लाओ फहरिस्त दो कितने मुल्क से कौन कौन सुन रहे हैं। यूरोप से इतने सुन रहे हैं, एक खातून कतर से सुन रही है, फला जो है वो चाइना से सुन रहे हैं। आजकल ये भी चल पड़ा है कि पीर साहब ऐसे लोगों को भी घेरते हैं। हमने अपने शेख को देखा, आ वल्ला इखलास क्या था, हजरत वाला रहमतुल्लाह को देखा कि जिस तरीके से एक को दीन सिखाते थे वैसे ही मजमे को सिखाते थे, जैसे मजमे को सिखाते थे वैसे ही एक को दीन सिखाते थे। हजरत की नजर में ये नहीं था, लजा हजरत ने कोई एक इल्मी बात कभी कोई मारफत की बात बयान फरमाते थे, इतने में एक नया वारिद आ गया, नया आदमी आ गया, हजरत दोबारा उसको समझाते थे कि सीखो देखो ये इल्म की बात या मारफत की बात, इतने में दो को बताया तीसरा फिर पहुंच गया, हजरत फिर समझाते थे उनको, उसको भी सिखाते थे। अल्लाह पर क्या इखलास था, कभी ये नहीं परवाह, ये नहीं कि आलिम है गैर आलिम है बड़ा है छोटा है क्या है, हजरत को ये दर्द था कि अल्लाह ताला की मोहब्बत हर की आग, अल्लाह ताला की मोहब्बत की आग हर सीने में लग जाए, क्या छोटा क्या बड़ा क्या आलिम क्या गैर आलिम, वही एक बात सबको सिखा रहे समझा रहे जब तक आने वाले। बल्कि ऐसा होता था कि बाज मर्तबा कोई मजलिस हो रही है कोई और नशिस्त हो रही है, उसमें देखा नौ वारिद हैं कुछ नए लोग हैं, फरमाते थे देखो भाई अल्लाह ताला ने एक इल्म अजीम अता फरमाया था वो मैं आपको सुना रहा हूं। क्या अजीब, ये देखो ऊपर क्यों जा रहे हैं, इनको क्या जरूरत है, मरा करो ऊपर जाने वालों को, क्या मोहब्बत है क्या दर्द और तड़प है। मेरे शेख रहमतुल्लाह अलैह सुनाते थे ये वाकया है हजरत मौलाना शाह इस्माइल शहीद रहमतुल्लाह अलैह का, और मेरे शेख दामत बरकात तुम भी सुनाते हैं हजरत मौलाना मजहर साहब कि हजरत मौलाना शाह इस्माइल शहीद रहमतुल्लाह अलैह का जो बयान होता था, आज हम लोग एक घंटा बयान कर ले कहते ओ जी एक घंटा बयान कर लिया, मौलाना इस्माइल शहीद रहमतुल्लाह अलैह का कम से कम बयान तीन साढ़े तीन घंटे का चार घंटे का होता था, यही आला की मुरम्मत का था, तीन तीन घंटे बयान और खड़े होके पूरे वास में। हजरत के वाज आप देखें, हजरत वाला रहमतुल्लाह के हकीम उल उम्मत थानवी रहमतुल्लाह के वाज अगर आप देखें उसमें देखिए लिखा हुआ है कि खड़े होके बयान फरमाया तीन घंटे। एक वाज है हजरत का तरीकुल कलंदर, क्या इश्क मोहब्बत में डूबा हुआ वाज है वो, अल्लाह ताला की मोहब्बत में, उसमें देखें 3.5 घंटे हजरत का बयान खड़े होकर। और आलम यह है कि पगड़ी के जो पेच है कोई टेढ़ा कोई यूं, और हजरत का यहां तक लिखी हुई बात का हजरत का इजारबंद लटक रहा है, लेकिन हजरत पर भी एक जज्ब की कैफियत, अल्लाह ताला की मोहब्बत और मार्फत की कैफियत, और सामेईन का भी बुरा हाल, अजीब व गरीब हाल अल्लाह ताला के इश्क व मोहब्बत में। और ऐसे घंटों बाज सुभान अल्लाह, तो हजरत मौलाना शाह इस्माइल शहीद रहमतुल्लाह अलैह का वाज हुआ। वाज एक याद आए कि एक दफा मौलाना शाह इस्माइल शहीद रहमतुल्लाह अलैह का वाज हुआ तो जो मेजबान जिसने वाज की दावत दी थी उसने कुछ अंदाजा लगाया, आज मौलाना का जो वाज होता था बहुत जोशीला और बड़ा, हकीम उम्मत फरमाते कि बड़ी तड़ाक पड़ाक होती थी, ये हजरत के अल्फाज तड़ाक पड़ाक। तो मेजबान ने महसूस किया कि हाँ आज जो है मौलाना शाह इस्माइल शहीद की आवाज में वो तड़ाक पड़ाक नहीं है। समझ गए कि लगता है कि मौलाना पर फाका गुजरा है, फाके से। तो उन्होंने क्या किया कि कुछ वाज हुआ, जब अंदाजा लगा ना तो उन्होंने कहा कि बस हजरत इतना वाज काफी है। पहले घर गए, घर जाके खाने वाने का बंदोबस्त किया और उसके बाद फिर हजरत से कहा कि हजरत बस इतना वाज लो काफी। हजरत अच्छा भाई ठीक है। हजरत को कहा, दरखास्त की हजरत घर तशरीफ ले चले। घर तशरीफ ले गए तो दस्तरखान तैयार, बस खाना रख दिया सामने। फरमाया ये क्या? कहा हजरत मेरा दिल चाह रहा था कि मैं आपकी दावत करूं कुछ। अल्लाह अकबर। हजरत उसके इस सुभान अल्लाह उसकी इस फहम पर बहुत खुश हुए, खाना तनावुल फरमा लिया। इस पर एक बात और सुनिए। हिंदुस्तान के एक शहर में एक आलिम रहते थे, एक आलिम रब्बानी। उनसे एक नवाब का लड़का पढ़ने आता था। एक मर्तबा वो नवाब का लड़का आया तो उसने महसूस किया कि उस्ताद के चेहरे से भी और आवाज से भी महसूस हुआ कि उस्ताद फाके से। और वाकई ऐसी बात थी कि वो उस्ताद फाके से थे। तो उसने क्या किया कि थोड़ी देर गुजरी, उसने उस्ताद से कहा, उस्ताद जी आज मेरा पढ़ने को दिल नहीं चाह रहा, अगर आज छुट्टी दे दे। उस्ताद ने कहा चल बेटा कोई बात नहीं। उसने कहा कभी कभी तालिबे ऐसा कहता नहीं है, चलो दे दी। जो तालिबे छुट्टी ना करता हो तो उस्ताद उसकी भी रियायत करता है। उस्ताद ने कहा अच्छा चलो कोई बात नहीं भाई, ले लो छुट्टी आ जाओ। अब वो गया, घर गया और घर में सेनी यानी ट्रे जिसको बोलते हैं उसमें खाना वाना सजाया, खाना रखा और उस्ताद के पास लेकर आया, उस्ताद जी ये आपके लिए खाना लाया हूं। अब आप सोचे किसी को ऐसे खाना मिले मना करेगा? और वो हलाल खाना मना करेगा? उन्होंने मना कर दिया। क्या फरमाया? अल्लाह पर। देखो हमारे बुजुर्गों का असलाफ का तर्ज क्या चीज है। फरमाया कि बेटा बात यह है कि जब तुम गए थे तो मेरे नफ्स ने कहा मुझसे कि ये खाना लेकर आएगा। और ये वो हजरात थे जो जिन्होंने इल्म की हकीकत को समझा। फरमाया हदीस शरीफ में आता है कि जब तुम्हारे नफ्स को किसी चीज का इंतजार हो वो मत लो। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुम्हारे नफ्स को जिस चीज का इंतजार हो वो मत लो। इसको इशराफ बोलते हैं। अब आप सोचें कि एक शख्स भूखा है, कई वक्त से उस पर फाके हैं, लेकिन अपने नफ्स की निगरानी का क्या हाल है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत का क्या हाल है। अब वो क्या फरमा रहे? नहीं बेटा मैं नहीं ले सकता। क्यों? क्योंकि मेरे नफ्स को इंतजार था और मुझे उम्मीद थी, मेरे नफ्स ने कहा यह जरूर खाना लेकर आएगा। उसने कहा बेटा मैं नहीं ले सकता। अल्लाह पर इंकार कर दिया। अब उधर शागिर्द को देखिए, हम अल्लाह वालों से उलमा से मोहब्बत करते हैं, इतनी मोहब्बत करते हैं कि जैसे ही बयान खत्म होता है फौरन मुसाफा करते हैं उससे, इतनी मोहब्बत है। और मजे की बात है उससे इतनी मोहब्बत होती है, उस मोहब्बत में हमारी कैफियत इतनी तेज होती है कि अभी वो वहीं बैठा होता है हम उड़नछू हो चुके होते, ऐसा भाग के गायब होते हैं, नजर भी नहीं आते। ये मोहब्बत देखी आपने कि अभी वो मस्जिद में ही है, इतना भी इंतजार नहीं कि वो चला जाए तो चलो हम भी पीछे जाए, नहीं, अभी वो मस्जिद में ही होता है कि हम गायब, और मोहब्बत इतनी कि कुछ भी हो जान बला से जान जाए तमाशा घुस के देखेंगे और उससे जरूर मुसाफा करेंगे। क्यों कि मुसाफे अल्लाह वालों से मुसाफे में बड़ी बरकत होती है। और मुसाफा भी कैसे, हकीमुल उम्मत थानवी रहमतुल्लाह अलैह के पास एक शख्स आया, देहाती था, उसने कहा हजरत के हाथ मस्जिद से बाहर आ रहे थे, हजरत के हाथ में जूती थी, उसने हजरत से कहा कि जूती दो मौलवी, मुझे जूती दो, इसलिए कि जूती उठाऊंगा, क्योंकि घंटी बंद कर ले आप और घंटी बदले भी तो। उसने कहा हकीमुल उम्मत से मुझे जूती दो मौलवी, जूती दो। हजरत ने जूती हाथ पीछे क्या, फरमाया मैं नहीं, क्या जरूरत है, मैं खुद नहीं देता। उसने क्या किया, ऐसे हजरत का हाथ पकड़ा और यूं मोड़ा और जूती ले ली और जूती करके देखा, देता नहीं था ना जूती। यह है खिदमत। अब एक अल्लाह वाला बीमार है, एक आलिम बीमार है, थका हुआ है, नहीं हमने मुसाफा करना है जी, क्यों, पुराने गुनाह माफ हो जाए नया गुनाह चढ़ जाए, यही मतलब है ना। हमें एहसास नहीं कि किसी की राहत हो क्या हो, नहीं जी, हमें तो गुनाह माफ होंगे अल्लाह वालों से मुसाफा। और इतनी मोहब्बत होती कि वो अभी कैफियत इतनी तेज हो जाती है बयान से कि वो बेचारा भी वहीं बैठा होता है सारे गायब, पूरी मस्जिद खाली, इतनी मोहब्बत। और अगर किसी को कहे खाने का, कहे वो मना कर दे तो नहीं जी खाना पड़ेगा। वो हमारे एक दोस्त मौलवी साहब हैं, वो खुद सुनाते हैं, कहते हैं कि दारुल हक्कानिया में होते थे, कहते हैं हजरत मौलाना शाह राख साहब हरदोई रहमतुल्लाह अलैह जो मेरे दादा शेख हैं, मेरे शेख के शेख हैं, हकीम उम्मत के खलीफा हिंदुस्तान में थे, कहते वो आए वहां पर दारुल हक्कानिया में, तो उसके बाद मैंने कहा हजरत का कुछ व्याज था बयान था, फिर हजरत तशरीफ फरमाओ, कि मैंने कहा हजरत चाय आपके लिए, उन्होंने कहा ठीक है चाय, कि चाय का हम लोग पठान लोग हैं, चाय बनाने में ताखीर हो गई, तो हजरत वाला हरदोई ने को ताखीर हो रही थी, फरमाया हम जाते हैं, कहते मैं भी तो पठान था, खुद सुनाते हैं, कहा मैंने रास्ता रोक लिया, तुम कैसे जाएगा। हम चाय बनाए तुम जाएगा, क्या मुझे खुद सुना रहे थे उन्होंने, मारा बड़े आलिम है वहां के माशाल्लाह, कहते मैंने कहा तुम कैसे जाएगा, कहा मुझे बाद में इतना अफसोस हुआ कि मैंने क्या अल्लाह वालों के साथ किया। तो कहते हैं कि हजरत वाला मेरे शेख हजरत मौलाना शाकी मोहम्मद अख्तर साहब रहमतुल्लाह अलैह भी साथ में थे, तो वो मुस्कुराने लगे। उन्होंने कहते कान में कहा हजरत इस पठान की चाय पी ले या आपको जाने नहीं देगा। तो हजरत भी हंस पड़े और बहरहाल ठहर गए। तो यानी अब हम कोई बात कोई कहे हम वो इंकार करें तो हम पीछे पड़ जाते कि नहीं जी, कहते नहीं बस जरा सा आप तशरीफ ले आए बड़ी मेहरबानी होगी, कदम रख दें बरकत होगी। अरे भाई कैसे बरकत होगी किसी को अजियत देकर, वो खाना खा चुका है, नहीं खाना खाओ। अरे भाई किसी की गुंजाइश नहीं तो कैसे खाए, यही तो वो चीज है कि जो दीन में राहत कहलाती है। तो बहरहाल उन आलिम ने जिनकी मैं बात सुना रहा था खाने से इंकार कर दिया, खाना लेने से, जबकि फाके से भी थे, क्या अल्लाह पर। और नफ्स की कैसी तरबियत, इसी को कहते हैं कि नफ्स की कैसी निगरानी कि मना फरमा दिया और फरमाया कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने इस बात को मना फरमाया कि जिस चीज का तुम्हें इंतजार हो वो मत लो। अब वो तालिब इल्म को देखिए, उसकी फहम उसकी समझदारी, उसने इसरार नहीं किया, हम तो पीछे पड़ जाते ना, और यहां तक कि इतना पीछे पड़ जाते कि आखिर में यह भी कह देते हैं तेरी जरूरत है खा ले। ऐसा ही काम बंगाल का नवाब ने हजरत हकीम उल उम्मत को बुलाया था, तो हकीम उल उम्मत ने शराइत रखी थी, उसमें शर्त में एक शर्त यह थी कि हदिया नहीं लूंगा। अब बताइए साहब, नवाब से क्या फरमाया, हदिया नहीं लूंगा, और दूसरी बात ऐसी जगह ठहरूंगा जहां आम लोग आसानी से आ सके, ऐसा नहीं नवाब साहब के घर पे कोई आ ही ना सके, कोई दीन सीखना हो, पूछना हो, मिलना हो, कि नवाब नवाब यानी हुक्मरान। वहां दूसरी शर्त ये होगी कि ऐसी जगह ठहरूंगा जहां सब लोग मिल सके, दो शर्त। तीसरी शर्त देखिए, फरमाया तीसरी शर्त ये होगी कि रोजाना आधा घंटा आप तन्हाई में मुझसे मिलेंगे, उसमें दीन सीखेंगे मुझसे। क्या अल्लाह होगा, किसी नव के मरूब नहीं, क्या अजीब। नवाब साहब तो वाकई आशिक थे, उन्होंने मंजूर कर लिया। एक मरतबा जाना और दूसरी मरतबा गए तो कोई बात हुई, बड़े अजीब अजीब इसमें भी किस्से हैं, हदीये के भी किस्से हैं, क्या हुआ। बहरहाल एक बात यह हुई कि नवाब साहब का एक कोई, उस नवाब का एक कोई सेक्रेटरी किस्म का था, कहते ना जो चमचे होते हैं ना, एक जुमला आपने सुना ना, शाह से ज्यादा शाह के वफादार, सुना ना जुमला, शाह से ज्यादा शाह के वफादार। ये जुमला हमारे मुल्क पर भी बहुत अच्छी तरह सादिक आता है। मसलन IMF ने कहा ये करो और इस तरह टैक्स लगाओ, तो टैक्स वाले उससे भी दो हाथ आगे बढ़कर टैक्स लगाते, कह रहे अगली दफा बोलेंगे पहले ही कर लो, क्योंकि हमारी कौम का मिजाज भी अजीब है ना, उसको कहो कि चार दे दो तो वो दो पे राजी होगा, दो करवाना, दो होता ना कह दो चार, जैसे औरतों का मिजाज है ना, ये दुकानदार भी ठीक करते ना कि 50 रुपए की चीज अगर उन्हें बेचनी होती ना कहेंगे 150 की है, मुझे पता है इसमें बार्गेनिंग तो करवानी है, उतरवाना तो है, बेचनी मुझे 50 में है, उस उतारने का फायदा और नतीजा ये निकलता है वो 70 में बिक जाती है, वो औरत भी खुश हो जाती है कि बड़ा मैंने कमाल किया, और वो जनाब उससे ज्यादा खुश हो जाते हैं कि वाह भाई मेरी 50 की चीज 70 में निकल गई, रोजाना मैं 50 की देता हूं आज 70 में निकल गई। हमारे कौम का मिजाज है टेढ़ी 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 तबीयत है, और वो तबीयत यही है कि ये करो करेंगे कुछ और, ये मिजाज है हमारा, और इसकी वजह तरबियत की कमी है, साफ बात है, हम अमूमी तौर पर हमारी तरबियत की कमी है। तो वो जो नवाब का जो सेक्रेटरी था उसने एक बात बोल दी, हजरत ने हदीये को मना किया था ना, तो उसने कहा कि ओहो मुल्लाओं के इतने नखरे, आप क्यों नहीं लेते, ये तो आपकी जरूरत है। हकीम उल उम्मत को तो आया गुस्सा, फरमाया अच्छा तुम ये समझते हो कि हमारी जरूरत है, ये तुम इस दुनिया को हमारी जरूरत समझते हो, और तो गोया तुम ये समझते हो कि हम तुम्हारे पास दुनिया लेने आते हैं। बस हजरत फरमाया उठो अभी चलो। अब तो नवाब को पता चला तो उसके होश उड़ गए कि ये क्या हुआ, इस अहमक और बेवकूफ ने ये क्या बोल दिया, तमीज नहीं है ना बात करने की। हजरत ने यह भी फरमाया याद रखो कि दुनिया जो है बेशक हमारी जरूरत है, लेकिन जितनी हमारी जरूरत है अल्लाह ताला ने हमारी जरूरत से ज्यादा हमें दुनिया अता फरमा दी है, लेकिन जो दीन जो हमारी तुम्हारी जरूरत है वो जरूरत का भी दीन तुम्हारे पास नहीं है। लिहाजा इसलिए फरमाया कि मोहताज हम नहीं है, मोहताज तुम हो। ये भी दीनी गैरत भी एक चीज होती है। मेरे शेख रहमतुल्लाह अलैह फरमाते हैं कि हजरत फूलपुरी रहमतुल्लाह अलैह की कूल्हे की हड्डी टूट गई थी, हजरत माजूर हो गए थे, लिहाजा हजरत को नमाज के लिए खड़ा करना पड़ता था, लेकिन मेरे शेख रहमतुल्लाह अलैह फरमाते हैं कितना अजीब मामला था, फरमाते मैं हजरत फूलपुरी रहमतुल्लाह अलैह को जब एक मरतबा खड़ा कर देता था, हजरत पूरी नमाज फिर खड़े बैठे खुद रुकू सजदा खुद करते थे, बस एक मरतबा खड़ा करना था। हैरान कुन बात, क्या अजीब हालत थी हजरात की। फरमाते कि एक कराची में एक जहाज कंपनी का मालिक था, वो हिंदुस्तान से उसका ताल्लुक था, वहां से कुछ मरासिम थे तो उसने हजरत की यहां दावत की, میرے شیخ فرماتے ہیں کہ حضرت پھول پوری تشریف لے گئے, کھانا تناول ابھی شروع, بسم اللہ کر کے نوالے کی طرف ہاتھ ہی بڑھایا تھا. سنیں دینی غیرت کیا چیز ہوتی ہے. ابھی نوالے کی طرف ہاتھ ہی بڑھایا تھا کہ اس نے پوچھا, مولوی صاحب, حضرت مولانا صاحب, یہ اسلام میں سود کیوں حرام ہے؟ ذرا دیندار حضرات تو خصوصاً اس بات کو سوچیں کہ جہاں مرغی کی دعوت ہو اور جہاں پر اللہ تعالی کی نافرمانی ہو, اور اگر کسی سیٹھ کی دعوت ہو تو کیسے نکلے وہاں سے؟ اور حضرت پھول پوری رحمت اللہ علیہ کو دیکھیں, دینی غیرت کیا چیز ہوتی ہے. ایک واقعہ بیچ میں اور یاد آ گیا, سبحان اللہ. حکیم سعید صاحب مرحوم بہت اچھے آدمی تھے ماشاء اللہ, دین والوں سے, دین سے بہت محبت کرنے والے آدمی تھے ماشاء اللہ, اور ماشاء اللہ فکر مند تھے, علماء سے, اہل اللہ سے بڑے ان کے روابط تھے, رابطے تھے. حکیم سعید مرحوم نے ایک دفعہ شام ہمدرد کے نام سے اپنے یہاں ایک جلسہ رکھا تھا, پرانے لوگوں کو یاد ہوگا, یہ 80 کے زمانے کی بات ہے. اس شام ہمدرد کے اندر شہر بھر کے اور ملک بھر کے علماء بھی اور اشراف بھی, ارباب اہل اقتدار حضرات, بڑے بڑے لوگ, جو سب کو بلایا تھا. میرے شیخ رحمت اللہ علیہ کی بھی دعوت تھی, مفتی رشید احمد صاحب لدھیانوی رحمت اللہ علیہ کی بھی دعوت تھی. حضرت وہاں تشریف فرما تھے, اچانک وہاں فوٹوگرافی شروع ہو گئی. پوری مجلس میں, پوری محفل میں صرف دو شخص تھے, صرف دو شخص جو اس مجلس سے اٹھ گئے اور ہاتھ پکڑا, چلے بس ہم نے ٹھہرنا نہیں, جہاں اللہ کی نافرمانی وہاں ٹھہرنا نہیں. تھا یہ دونوں حضرات کہ دنیا کا ایک بڑا آدمی, بڑے بڑے لوگ وہاں, کہا نہیں, جہاں اللہ کی نافرمانی وہاں ٹھہرنا ہی نہیں ہے. دونوں آ گئے اور ان کی اس بات کو دیکھنے والے ایک بڑے میاں تھے, حضرت والا رحمت اللہ علیہ کی زندگی میں وہ بڑے میاں آئے تھے, ادھر گلشن میں باہر کھڑے ہوئے تھے, حضرت سے ملے, اندر آ کے مل کے باہر آئے تو ہزاروں قطار رو رہے. کسی نے پوچھا کیا بات ہے, تو کہنے لگے کہ مجھے, میں نے دنیا میں دو مردوں کو دیکھا, ایک تو دنیا سے چلا گیا اور ایک یہ ہے, اللہ اس کو زندگی دے. حضرت والا رحمت اللہ علیہ کی طرف اشارہ تھا. پھر کہنے لگے کہ وہ کسے پوچھا کہ مرد کے کیا معنی ہے, کہا میں نے شام ہمدرد میں دیکھا کہ سب لوگ بیٹھے ہیں لیکن یہ دو شخص تھے جو اس پوری مجلس سے اٹھ کر گئے, سب اس لیے کہ اللہ تعالی کی ایک نافرمانی ہو رہی ہے. سبحان اللہ, اس کو دینی غیرت بولتے ہیں میرے دوست. تو میں سنا رہا تھا کہ اس شخص نے, سیٹھ نے کہا کہ حضرت اسلام میں سود کیوں حرام ہے؟ میرے شیخ رحمت اللہ علیہ فرماتے ہیں یہ کہنا تھا, حضرت کے ہاتھ میں نوالہ تھا, حضرت نے نوالہ واپس رکھا اور فرمایا مجھ سے, میرے شیخ سے, حکیم اختر اٹھاؤ مجھے. حضرت فرماتے ہیں کہ بس میں گیا, میں نے حضرت کو فوراً کھڑا کیا. اب اس سیٹھ کی حالت خراب کی, کیا ماجرا؟ کہا مجھ سے غلطی ہوگی, معاف کر دے. فرمایا نہیں, تم نے یہ سوال پوچھا کیسے؟ اللہ تعالی کے جو احکام ہیں اس میں تم نے کیسے پوچھا کہ اس کو کیوں منع کیا, اس کو کیوں کہا؟ ہم اللہ کے بندے ہیں, غلام ہیں, ہمیں اس کی اجازت نہیں ہے کہ یہ کام کیوں حکم ہے, کیوں ہے. حضرت نے فرمایا اس کا مطلب یہ ہے کہ تم بھی سود لیتے ہو, تم نے کیسے کہا, یا تم سود کے بارے میں نرم گوشہ رکھتے ہو؟ اس نے کہا واللہ حضرت میں قسم کھا کر کہتا ہوں کہ میں سود نہیں لیتا, قسم کھائی اس نے کہ میں واللہ سود نہیں لیتا، معافی مانگی، فرمایا تم نے پھر پوچھا کیسے ایسا سوال؟ اللہ اکبر، یہ وہ دینی غیرت تھی میرے دوستو، دینی غیرت، دینی حمیت جو ان ہمارے اکابر میں، علماء میں تھی. تو وہ استاد میں جو کہ فاقے سے تھے اس وقت، نواب کا لڑکا، ان کا شاگرد کھانا لے کر آ رہا ہے، استاد نے کہا مجھے نہیں چاہیے، کیونکہ میرے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جس چیز کا تمہارے نفس کو انتظار ہو وہ چیز مت لو. انہوں نے منع کر دیا. اور وہ میں عرض کر رہا تھا کہ وہ شاگرد بھی کتنا فہیم اور سمجھدار تھا، اس نے کہا اچھا استاد جی جیسے آپ کی مرضی، کھانا اٹھایا واپس چلا گیا. یہ بھی ادب کی چیز ہے سیکھنے کی، واپس چلا گیا. اس کے بعد تھوڑی دیر گزری، پھر پہنچ گیا، برتن وطن بدل کے، دوسرا بدل کے پھر آ گیا، اور آ کر پہلا سوال کیا، استاد جی اب آپ کے نفس کو انتظار تو نہیں ہے؟ حکیم الامت تھانوی رحمت اللہ علیہ فرماتے ہیں کہ استاد کی آنکھوں میں آنسو آ گئے اور فرمایا کہ بیٹا تیری سمجھداری اور فہم پر خوشی ہوئی، اب واقعی میرے نفس کو انتظار نہیں تھا، اور قبول کر لیا. سبحان اللہ، اللہ اکبر. دیکھو یہ دین ہے، دین، اور یہی وہ چیز ہے جو اللہ والوں کی صحبت سے ملتی ہے. جن لوگوں نے اللہ والوں کی صحبت اٹھائی، سبحان اللہ. ایک واقعہ سنا کے، باتیں تو بہت ساری ہوتی ہیں لیکن کیا کروں، میں تھک جاتا ہوں اپنی داستان درد سے اختر. میرے شیخ فرماتے تھے میں تھک جاتا ہوں اپنی داستان درد سے اختر، مگر میں کیا کروں چپ بھی نہیں مجھ سے رہا جاتا. تو باتیں تو بہت ساری آتی ہیں، واقعات تو بہت سارے آتے ہیں، لیکن انسان کس چیز کی اس کی ہو کرے. بس یہی فریاد ہوتی کہ بس اللہ تعالیٰ اپنے کرم سے اپنی عظمت، اپنی محبت اور اپنی معرفت ہماری جانوں کو نصیب فرما دے، اور ہمارے قلوب کو منور فرما دے، اور شریعت و سنت پر چلنا ہمارے لیے مقدر فرما دے. اللہ تعالیٰ ہمارے بزرگوں کی جو یہ دولت ہے جس کو دینی غیرت اور دینی حمیت کہا جاتا ہے، اللہ تعالیٰ یہ دولت ہماری جانوں کو نصیب فرما دے، اور اپنے کرم سے ہمارا قلوب کو منور بھی فرما دے. چلو بس ایک ضروری بات، ایک اعلان ہے، اور وہ اعلان یہ ہے کہ ہماری گلشن خانقاہ، میرے شیخ رحمت اللہ علیہ کی خانقاہ امدادی اشرفیہ جو مرکز، اور ہم بھی اسی کا بغل بچہ ہے، کہتے ہیں بغل بچہ، تو ہم بھی اسی کے بغل بچہ ہیں. تو حضرت کے ہاں آج اجتماع کا نظم ابھی جمعے سے شروع ہو گیا ہے، اور یہ گلشن اقبال میں آج اور کل اور پرسوں ظہر سے قبل تک یہ نظم ہوگا اجتماع کا، جس میں صرف بیانات نہیں صحبت ہوتی ہے. کیوں دیکھو نا، بیان ہم ایک سنتے ہیں، ایک ہے وہ چیز دل میں اتر جانا، اس کے لیے صحبت کی ضرورت ہے. لہذا یہ چیز ہے، اس لیے وہ اجتماع کا نظم ہے. اس میں تین قسم کے پیکج ہیں. آج کل پیکج کی بات ہوتی ہے نا بھائی، ایک تو پیکج یہ ہے کہ بستر لے جائے اور پڑ جائے تاکہ وہیں رہے دن اور رات، اس سے فائدہ اٹھائے، ایک پیکج ہے. دوسرا پیکج یہ ہے کہ کسی کے عذر ہے تو صبح چلے جائے، شام تک وہی رہے، جس میں نماز کی عملی مشق بھی، بیانات کا سلسلہ بھی، مسلمان سب سے بڑھ کر صحبتیں ملتی ہیں. تو دوسرا پیکج ہے صبح چلے جائے، رات کو واپس آ جائے، سارا دن وہی رہے. اور تیسرا پیکج یہ ہے کہ کوئی عذر ہے، مجبوری ہے، تو جائے، کم سے کم شریک ہو. ان نیک صحبتوں سے قلب کی حالت بدلتی ہے، اور قلب کی توجہ آخرت کی طرف منتقل ہوتی ہے، اس کو اپنا سبق یاد آتا ہے کہ دیکھو ہمیں آخرت کو جانا ہے اور اپنا سبق دہرانا ہے. یہ وہ چیز ہے. اللہ تعالیٰ اپنے کرم سے ان ٹوٹی پھوٹی باتوں کو قبول بھی فرمائے، اور ہم سب کی اصلاح بھی فرمائے. اللہ تعالیٰ ہم سب مسلمانوں کو ایک بنائے، کرم کے صدقے میں اللہ ہم کو شریعت و سنت اور ہمارے بزرگوں کے طریقے کے مطابق زندگی گزارنے کی توفیق عطا فرما، اور شریعت و سنت اور ہمارے بزرگوں کے طریقے کے مطابق دین کی خدمت کی توفیق عطا فرما. یا اللہ ہمارے قلوب کو اپنی یاد سے منور فرما. ہمارے اندر دین کی جس معاملے میں کمی ہے اس کمی کو پورا کرنے کی توفیق عطا فرما. یا اللہ ہمارے اعتقاد، ہماری عبادات، ہمارے معاملات، ہماری معاشرت، ہمارے اخلاقیات سب 100% شریعت کے مطابق بنانے کی توفیق عطا فرما. اور یا اللہ ہمارے قلوب کو اپنی محبت اور قرب سے منور فرما. ہمارے گندے اخلاق کو اچھے اخلاق سے تبدیل فرما. توفیق توبہ عطا فرما. گناہوں کو چھوڑ دینے کی توفیق عطا فرما. تقوی والی زندگی عطا فرما. اپنے دوستوں والی زندگی عطا فرما. ہمارے ذمے جن کے حقوق ہیں ان حقوق کی ادائیگی کی توفیق عطا فرما. ہم نے کسی کو اذیت دی ہو، کسی کو ستایا ہو، کسی کو گالی دی، کسی سے مالی معاملات ہیں اور اس قسم کے کوئی معاملات، اس کی ادائیگی کی ہم سب کو توفیق عطا فرما. ہماری جانوں کو متوجہ فرما آخرت کی طرف، اور اپنے قلب اور تعلق سے ہمارے قلب کو منور فرما. اور یا اللہ اپنے کرم کے صدقے میں ہمارے ذمے بیٹھنے کو ہماری دینی ترقی کا ذریعہ بنا، اخلاقی ترقی کا ذریعہ بنا، اپنی محبت کا ذریعہ بنا. ہمارے کاموں کو آسان فرما، ضروریات کو پورا فرما. اور یا اللہ اپنے کرم کے صدقے میں ہم سب کو رزق حلال، عافیت، فراوانی، آسانی کے ساتھ عطا فرما. اور جو اجتماع شروع ہو رہا ہے یا اللہ اس کو خیر کا ذریعہ بنا. اس میں شرکت کرنے والوں کو اور آنے جانے والوں کو یا اللہ محروم نہ فرما، اپنی محبت سے قلوب کو منور فرما. اور ہر مسلمان کی حفاظت فرما، دین کے خادموں کی حفاظت فرما، دین کے مراکز کی حفاظت فرما. ہم سب کو اپنی محبت اور تعلق نصیب فرما دیجیے. ان دعاؤں کو اپنے کرم سے قبول فرما دیجیے. ربنا تقبل منا انک انت السمیع العلیم. وصلی اللہ تعالی علی خیر خلق محمد و آلہ و صحابہ اجمعین برحمتک یا ارحم الراحمین.